اس کے بعد وہ واقعہ آ رہا ہے جس کی وجہ سے غالباً اس سورت کو سورت آل عمران کہتے ہیں، حضرت عیسیٰ علیہ السلام کے خاندان کی طرف اشارہ ہے. آج ہم نصارہ کے طور پر جو چیزیں دیکھتے ہیں تو وہ حضرت عیسیٰ ہی سے بلانگ کرتے تھے، چنے ہوئے خاندان کے لوگ تھے. آپ لکھ لیجئے آیت 33 کا ٹاپک، چنے ہوئے لوگ کون تھے، ان کو اللہ نے کس کام کے لیے چنا. فرمایا ان اللہ اصطفی آدم و نوحا و آل ابراہیم و آل عمران علی العالمین. اللہ نے آدم اور نوح اور آل ابراہیم اور آل عمران کو تمام دنیا پر ترجیح دے کر اپنی رسالت کے لیے منتخب کیا تھا. یہ ایک سلسلے کے لوگ تھے جو ایک دوسرے کی نسل سے پیدا ہوئے. اللہ سب کچھ سنتا اور جانتا ہے، وہ اس وقت بھی سن رہا تھا. اب یہاں سے ایک گھریلو کہانی شروع ہو رہی ہے، جس کو آپ کہتے ہیں نا کہ بہت گھریلو سٹائل کی کہانی ہے. ایک عورت ہے، ذرا سوچئے، شوہر کا انتقال ہو چکا ہے، بچہ پیٹ میں ہے، کچھ نہیں پتہ کیا ہوگا آگے. ایک عورت کتنا انسیکیور فیل کرتی ہے جب شوہر نہیں رہتا، اور پھر امید بھی ہے. لیکن ذرا اس عورت کی طلب دیکھیے اور تڑپ دیکھیے. جب عمران کی عورت کہہ رہی تھی، اور یہ کون عورت تھی آپ کو پتا ہے؟ حضرت عیسیٰ کی نانی. اے میرے پروردگار، میرے اس بچے کو جو میرے پیٹ میں ہے تیری نظر کرتی ہوں، وہ تیرے ہی کام کے لیے وقف ہوگا. ڈیووٹ کر رہی ہیں اپنے پیٹ کے بچے کو، بھی دیکھا بھی نہیں. میری اس پیشکش کو قبول فرما، تو سننے اور جاننے والا ہے. آج کہاں ہے ایسی مائیں جو اپنے بچوں کو ڈیووٹ کرے؟ یہ ہے وہ دور جو واپس لانا ہے اگر ہمیں مسلمانوں کی حالت بدلنی ہے. ہم اپنے بچوں سے خواب رکھتے ہیں، ڈاکٹر بنے گا، انجینئر بنے گا، بڑھاپے کا سہارا بنے گا. انہوں نے اپنے بچے سے کوئی معاشی امیدیں نہیں لگائیں، حالانکہ شوہر نہیں ہے. لیکن ماں کا جذبہ کیسے، ایسی مائیں آئیں گی تو پھر ایک اچھی نسل تیار ہوگی. ہوا کیا، پھر جب وہ بچی اس کے ہاں پیدا ہوئی تو اس نے کہا، مالک، میرے ہاں تو لڑکی پیدا ہو گئی. حالانکہ جو کچھ اس نے جنا تھا اللہ کو اس کی خوب خبر تھی. اور لڑکا لڑکی کی طرح نہیں ہوتا، کیسے؟ اس لیے کہ لڑکیاں اور عورتیں تو بہت سارے کام وہ بھی کر لیتی ہیں جو مرد کرتے ہیں، لیکن مرد بچہ پیدا نہیں کر سکتا، مرد دودھ نہیں پلا سکتا. اللہ نے عورت کو ایک خاص شان دی ہے. آج وومن رائٹس کے نام پہ جینڈر ڈسکریمنیشن اور عورتوں کو لٹ ڈاؤن کیا، تو بتائیے مجھے ذرا کہ عورت کو عزت ملی کہ مرد کو؟ ہر نبی عورت کے پیٹ سے آیا، ہر نبی نے بھی عورت کا دودھ پیا. اگر عورت نبی نہیں بنی تو کیا ہوا؟ یاد رکھیے، اللہ کو عورتوں سے بہت اچھی اچھی امیدیں ہیں. خیر، میں نے اس کا نام مریم رکھ دیا، اور میں اس سے اور اس کی آئندہ نسل کو شیطان مردود کے فتنے سے تیری پناہ میں دیتی ہوں. کیا پتہ چلا کہ دنیا میں آتے ہی بچوں کو شیطان سے بچا لیجئے، نہ کہ وہ بگڑ جائیں اور پھر کہیں کوئی وظیفہ بتائیں کہ اولاد کو صحیح کیسے کرتے ہیں. آخر کار اس کے رب نے اس لڑکی کو بخوشی قبول فرما لیا. کیوں؟ مشکل حالات کی نیکی تھی. عام لوگ ایسی نیکیاں کر بھی نہیں سکتے، اور اس کو فکر کے قبولیت کی. آپ میں نیکی کریں، قبولیت کا غم رکھیں. اسے بڑی اچھی لڑکی بنا کر اٹھایا، اور زکریہ کو اس کا سرپرست بنا دیا. کلما دخل علیہا زکریہ المحراب. زکریہ نے جب بھی کبھی ان کے پاس محراب میں جاتے تو اس کے پاس کچھ نہ کچھ کھانے پینے کا سامان پاتے. پوچھتے، مریم، یہ تیرے پاس کہاں سے آیا؟ وہ جواب دیتی، اللہ کے پاس سے آیا ہے، اور اللہ جسے چاہتا ہے بے حساب دیتا ہے. یہ حال دیکھ کر زکریہ نے اپنے رب کو پکارا. یہ نبی کس کو پکارتے تھے دکھ میں؟ کیسے پکارتے تھے؟ کسی کے صدقے، کسی کے وسیلے؟ نہیں، رب بی ہب لی من لدنکا. عقیدہ سیکھنا ہے تو نبیوں کی دعاؤں سے سیکھ لیں. رب بی، میرے رب. یہ بھی نہیں کہا کہ ربی ابراہیم، ربی موسیٰ، رب محبت. اپنا تعلق اللہ سے ایسا رکھیے کہ آپ کو بیچ میں کسی کو لانا ہی نہ پڑے. اے پروردگار، اپنی قدرت سے مجھے نیک اولاد عطا کر، تو ہی دعا کا سننے والا ہے. آج کے دور کا کوئی ہوتا نہ کہتا، مریم میرے لیے دعا کر، تو بڑی اللہ والی ہے، تو پہنچی ہوئی ہے، تیری اللہ موڑتا نہیں، میری سنتا نہیں. نہیں، خود مانگا، یہ سچا عقیدہ ہے. آپ اللہ سے خود مانگیے، دوسرے کو بیچ میں کیوں لے کر آتے ہیں؟ اور دوسری بات دیکھیے، جہاں نیکی ہوئی وہاں دعا مانگی، قبول بھی ہو گئی. جواب میں فرشتوں نے آواز دی جبکہ وہ محراب میں کھڑے نماز پڑھ رہے تھے. یعنی دعائیں مانگنی ہیں تو اس سے پہلے نفل مانگیں، نفل پڑھیں، نیکیاں کریں، دعائیں قبول ہوں گی. کیا کہا؟ کہ اللہ تجھے یحییٰ کی خوشخبری دیتا ہے، وہ اللہ کی طرف سے ایک فرمان کی تصدیق کرنے والا بن کر آئے گا، یعنی عیسیٰ کی. اس میں سرداری اور بزرگی کی شان ہوگی، کمال درجے کا ضابط ہوگا، یعنی سیلف کنٹرول ہوگا اس میں. نبوت سے سرفراز ہوگا اور صالحین میں شمار کیا جائے گا۔ زکریہ نے کہا، پروردگار، بھلا میرے ہاں لڑکا کہاں سے ہوگا؟ میں تو بہت بوڑھا ہو چکا اور میری بیوی بھانج ہے۔ جواب ملا، ایسا ہی ہوگا، اللہ جو کر چاہتا ہے وہ کرتا ہے۔ تو مانگا کیوں تھا؟ لیکن انسان کی عادت ہے، مانگتا ہے پھر مل جائے، کہتے ہوا کیسے؟ تو ان کی نظر اللہ پہ لگی۔ عرض کیا، مالک پھر کوئی نشانی مقرر فرما، کیونکہ اس وقت کوئی بلڈ ٹیسٹ تو تھے نہیں کہ پتہ لگ جائے کہ بیوی پریگننٹ ہے، تو کا کوئی اشارہ دے دیں۔ کا نشانی یہ کہ تم 3 دن تک لوگوں سے اشاروں کے سوا کوئی بات نہ کرو گے یا نہ کر سکو گے۔ یہ کیا تھا، گونگے ہو گئے تھے؟ نہیں، اللہ کی نعمتوں کے زیر بار ہو گئے تھے۔ جتنا اللہ کی نعمتیں آپ کے اوپر بڑھتی جائیں گی نا، آپ کی زبان کم بولے گی۔ ہم بولتے ہی تب زیادہ جب ہم خالی ہوتے ہیں۔ اس دوران میں اپنے رب کو بہت یاد کرتا اور صبح و شام اس کی تسبیح کرتے رہنا۔ یہ نہیں کہا بیبی شاور کی تیاریاں کرو، پارٹی رکھو، بڑھاپے کی اولاد ہو رہی ہے، کچھ آ کے بلو کلر کے کپڑے خرید لاؤ۔ نہیں، نعمتیں ملے چھپائیے، اللہ سے خیر مانگیے۔ پھر وہ وقت آیا جب مریم سے فرشتوں نے کہا، مریم، اللہ نے تجھے برگزیدہ کی اور پاکیز کی عطا کی، اور تمام دنیا کی عورتوں کو تجھ پر ترجیح دے کر اپنی خدمت کے لیے چن لیا۔ دعا کریں اللہ میں بھی چن لے، اللہ ہماری بیٹیوں کو بھی چن لے۔ اے مریم، اپنے رب کی تابع فرمان بن کر رہے، اس کے آگے سر بسجود ہو، اور جو بندے اس کے حضور جھکنے والے ان کے ساتھ تو بھی جھک جا۔ دعا تو ہم نے کر لی چنے جانے کی، اللہ کن کو چنتا ہے؟ مریم نے خود کو عبادت کے لیے مسجد میں بند کیا، مسجد کہہ لیجئے، مدرسہ کہہ لیں، پھر اللہ چنتا ہے۔ اور اگر وہ بازار میں کھڑی ہوتی، مال میں بال کھول کر پھرتی، ہوٹل میں کھانا کھاتی، کہہ لگاتی، تو فرشتہ آتا کہتا ادھر آؤ، میں نے تمہیں چن لیا، اللہ نے تمہیں چن لیا۔ تو جن بچیوں کو اپنی عزت پیاری ہوتی ہے، جو اپنے پردے کا، لباس کا، حجاب کا خیال رکھتی ہیں، اپنی آنکھوں کانوں کا، پھر اللہ تعالیٰ ان کو چن لیتا ہے۔ ان میرڈ بچیوں کے لیے مریم ایک بیسٹ رول ماڈل ہے، آگے بھی ان کا ذکر کئی دفعہ آئے گا انشاءاللہ۔ اے محمد صلی اللہ علیہ وسلم، یہ غیب کی خبریں ہیں جو ہم آپ کو وحی کے ذریعے سے بتا رہے ہیں، ورنہ آپ اس وقت تک موجود نہ تھے جب ہیکل کے خادم یہ فیصلہ کرنے کے لیے کہ مریم کا سرپرست کون ہوگا اپنے اپنے قلم پھینک دیے، اور نہ آپ اس وقت حاضر تھے جب وہ جھگڑ رہے تھے۔ دیکھیں، مریم کی ماں نے بچی کو پیدا ہوتے دینی ماحول میں ڈال دیا، مدرسے میں ڈال دیا، نیک لوگوں کی کفالت میں دیا، حضرت زکریا نبی بھی تھے، رشتہ دار بھی تھے، تو گویا کہ ایک عالم کی سپردگی میں دیا، تو بچی اچھی ہو گئی۔ آپ میں بھی اگر اپنے بچوں کے ساتھ بچپن سے ایسا سلوک کریں گے، انشاءاللہ ہمارے بچے بھی ایسے ہی ہوں گے۔ اتنے اچھے نہ بھی ہو سکے، لیکن انشاءاللہ ہماری آنکھوں کی ٹھنڈک تو بنیں گے۔ اور جب فرشتوں نے کہا، مریم، اللہ تجھے اپنے ایک فرمان کی خوشخبری دیتا ہے، اس کا نام مسیح عیسیٰ ابن مریم ہوگا، دنیا اور آخرت میں معزز ہوگا، اللہ کے مقرب بندوں میں شمار کیا جائے گا، لوگوں سے گہوارے میں بھی کلام کرے گا، اور بڑی عمر کو پہنچ کر بھی، اور وہ ایک مرد صالح ہوگا۔ یہ سن کر مریم بولی، پروردگار، میرے ہاں بچہ کہاں سے ہوگا؟ مجھے تو کسی شخص نے ہاتھ تک نہیں لگایا۔ آج کی پوری کرسچینٹی اس سوال کا جواب نہیں دے سکتی، جس میں لیونگ ٹوگیدر الاؤڈ، اور ہمارے بچے سوچتے ہیں شاید ان کے دین میں یہ سب جائز ہے۔ دیکھیے، جس عورت سے تعلق رکھ رہے ہیں وہ کانپ گئیں، گھبرا گئیں، شادی کے بغیر بچے کا تصور کا ہے، تو آج شادی کا خانہ بھی نکال دیا فارم سے کہ میرڈ پیرنٹس تھے کہ ان پیرنٹس تھے۔ تو یاد رکھیے، آج کا جو کرسچینٹی کا زوال ہے، یہ خود اس آیت کے اوپر عمل نہ کرنے کی دلیل ہے۔ خیر، جواب ملا، ایسا ہی ہوگا، اور اللہ جو چاہتا ہے وہ کرتا ہے۔ اذا قضى امرا فانما يقول ان فانما يقول له كن فيكون۔ جب وہ کسی کام کرنے کا فیصلہ فرماتا ہے تو بس کہتا ہے ہو جا، اور وہ ہو جاتا ہے۔ فرشتوں نے پھر اپنے سلسلہ کلام میں کہا، اور اللہ اسے کتاب و حکمت کی تعلیم دے گا، تورات اور انجیل کا علم سکھائے گا، اور بنی اسرائیل کی طرف اپنا رسول مقرر کرے گا۔ اور جب وہ بحیثیت رسول بنی اسرائیل کے پاس آئے، تو انہوں نے کہا، میں تمہارے رب کی طرف سے تمہارے پاس نشانی لے کر آیا ہوں۔ میں تمہارے سامنے مٹی سے پرندے کی صورت کا ایک مجسمہ بناتا ہوں اور اس میں پھونکتا ہوں۔ اب یہ حضرت عیسیٰ کے معجزات ہیں جو ہر نبی کو اپنے وقت کے حساب سے دیے جاتے تھے۔ وہ اللہ کے حکم سے پرندہ بن جاتا ہے، میں اللہ کے حکم سے مادرزاد اندھے اور کوڑی کو اچھا کرتا ہوں اور مردوں کو زندہ کرتا ہوں۔ یاد رکھیں، ہر چیز میں کیا، اللہ کے حکم سے۔ تو حضرت عیسیٰ یہ سب کچھ کرتے تھے، اس میں ان کی اپنی کوئی طاقت نہیں تھی۔ میں تمہیں بتاتا ہوں کہ تم کیا کھاتے ہو اور کیا اپنے گھروں میں ذخیرہ کر کے رکھتے ہو، اس میں تمہارے لیے کافی نشانی ہے اگر تم ایمان لانے والے ہو۔ اور میں اس تعلیم و ہدایت کی تصدیق کرنے والا بن کر آیا ہوں جو تورات میں اس وقت میرے زمانے میں موجود ہے۔ یعنی تورات کا ہی پیغام آگے کنٹینیو ہوا تھا حضرت عیسیٰ کے ذریعے۔ وَلِيُحِلَّ لَكُمْ بَعْدَ الَّذِي حُرِّمَ عَلَيْكُمْ۔ یاد رکھیے، یہود علماء نے جب اپنے دین میں بہت تبدیلیاں کر لیں، तो फिर अल्लाह ने हज़रत ईसा को भेजा कि जाके उनकी ख़यानतों को अलग करो, इसीलिए फिर वो उनके दुश्मन हुए और उनकी जान लेना चाहिए। और इसलिए आया हूँ कि तुम्हारे लिए बाज़ उन चीज़ों को हलाल कर दूँ जो तुम पर हराम कर दी गई हैं। देखो मैं तुम्हारे रब की तरफ से तुम्हारे पास निशानी लेकर आया हूँ, लिहाजा अल्लाह से डरो और मेरी इताअत करो। अल्लाह मेरा रब भी है और तुम्हारा रब भी, बस तुम इसी की बंदगी इख्तियार करो, यही सीधा रास्ता है। आज क्रिश्चियनिटी क्या कहती है और हज़रत ईसा क्या कह रहे हैं? क्या आप अपनी नॉन मुस्लिम दोस्तों से ये आयतें नहीं शेयर करेंगी? क्रिश्चियन फ्रेंड्स को दिखाइए ईसा क्या कह रहे हैं, ये इंजील की आयतें हैं। तो आप मोहब्बत करें अपनी इन दोस्तों से और उनको इसका बताइए कि आपके अपने नबी की बातें हमारे कुरान में हैं, जो हम सब का साझा कुरान है। लेकिन लोगों को ये बातें अच्छी नहीं लगती, लोग हज़रत ईसा के दुश्मन हो गए। फलम्मा हस्सा ईसा मिन्हुमुल कुफ्र, जब ईसा अलैहि सलाम ने महसूस किया कि बनी इसराइल कुफ्र इनकार पर आमादा है, तो इसने कहा कौन अल्लाह की राह में मेरा मददगार होता है? देखिए ईसा नबी थे, उनको भी अल्लाह के रास्ते में मददगारों की ज़रूरत थी। हवारियों ने जवाब दिया हम अल्लाह के मददगार हैं, हम अल्लाह पर ईमान ले। किसके मददगार थे वो? ईसा के? नहीं, जो दीन का काम करे सिर्फ और सिर्फ अल्लाह के लिए करे। किसी इंसान, किसी इदारे, किसी नाम का लेंगे तो वो काम फिर ज़्यादा देर नहीं चलेगा। आपकी नेकी है, अल्लाह आपको उसका अजर देगा, कोई आपकी कदर करता नहीं करता, आपको इससे ज़्यादा फ़र्क नहीं पड़ना चाहिए। हम अल्लाह पर ईमान लाए, गवाह रहो कि हम मुस्लिम, अल्लाह के आगे सर इताअत झुका देने वाले हैं। मालिक, जो फरमान तूने नाजिल किया है हमने इसको मान लिया, अल्लाह हमें भी मानने की तौफीक दे। और रसूल की पैरवी कबूल की, अल्लाह हमें भी पैरवी करने वाला बना। फ़क्तुबना मा शाहिदीन, बस हमें गवाही देने वालों में लिख ले। देखिए हज़रत ईसा के साथी क्या दुआ कर रहे हैं कि अल्लाह हमें गवाहों में लिख ले। अपने दौर के नबी के साथी मुसलमान होते हैं, जैसे अल्लाह के नबी के सहाबा हैं ना, तो ईसा के हवारी थे। व मकरू व मकर अल्लाह, फिर बनी इसराइल हज़रत ईसा के ख़िलाफ़ खुफिया तदबीरें करने लगे। जवाब में अल्लाह ने भी अपनी खुफिया तदबीर की, और ऐसी तदबीरों में अल्लाह सबसे बढ़कर है। वो अल्लाह की खुफिया तदबीर ही थी जब उसने कहा ए ईसा मैं तुझे वापस ले लूँगा। अब ज़रा इन आयतों पर गौर कीजिएगा, इस पर हम बात करेंगे आगे जाके। और तुझको अपनी तरफ उठा लूँगा, और जिन्होंने तेरे इनकार किया इनसे उनकी माइयत, यानी उनकी माइयत से और इनके गंदे माहौल में इनके साथ रहने से तुझे पाक कर दूंगा, और तेरी पैरवी करने वालों को क्यामत तक इन लोगों पर बाला दस्त रखूंगा जिन्होंने तेरा इनकार किया। थुम्मा इलैय मरजिउकुम, फिर तुम सबको मेरी तरफ लौट कर आना है। इस वक्त मैं इन बातों का फ़ैसला कर दूंगा जिनमें तुम्हारे दरमियान इख्तलाफ हुआ है, जिन लोगों ने कुफर और इनकार की रविश इख्तियार की है, इन्हें दुनिया और आखरत दोनों में सख्त सज़ा दूंगा और वो कोई मददगार ना पाएंगे। और जिन्होंने ईमान और नेक अमली का रवैया इख्तियार किया, इन्हें इनके अजर पूरे पूरे दिए जाएंगे। और खूब जान ले कि जालिमों से अल्लाह हरगिज़ मोहब्बत नहीं करता। उन्होंने कोशिश की हज़रत ईसा की जान लेने की, अल्लाह ने उनको जिस्म और रूह के साथ उठा लिया। अब आप में से कोई के कैसे, तो मेरा आपसे सवाल है कि रूह कैसे जाती है मौत की सूरत में? फ़र्क कितना है, मरने वाले की रूह जाती है ना, जिस्म हमारे पास है जिसको मिट्टी में फेंकाते हैं या मिट्टी में दबाते हैं, इसी तरह से हज़रत ईसा का जिस्म भी लिया और वो आज भी ज़िंदा है। कितना अच्छा लगता है सोच के, हज़रत ईसा आएंगे फिर हम उनको बताएंगे हमने इधर इस बारे में आपका जिक्र सुना था। हमारी ज़िंदगी में आए ना आए, जन्नत में जाके तो उनसे बातें करेंगे ना इंशाल्लाह। अब अल्लाह ताला मुझे आपको मुबारक देते हैं, कितनी प्यारी आयतें पढ़ रहे हो। ये आयत और हिकमत से लबरेज तस्करे हैं जो हम आपको सुना रहे हैं। अल्लाह के नज़दीक ईसा की मिसाल आदम की सी है, यानी ईसा को इसलिए खुदा कहते हैं ना कि उनका बाप नहीं था, तो आदम की तो माँ भी नहीं थी, फिर उनको क्यों नहीं मानते? वो भी फिर खुदा हैं या खुदा के बेटे हैं नऊज़ुबिल्लाह। अल्लाह ने इन्हें मिट्टी से पैदा किया और हुक्म दिया कि हो जाओ, और वो हो गए। अल्हक्कु मिन रब्बिका फला तकुन मिनल मुमतरीन, ये असल हकीकत है जो तुम्हारे रब की तरफ से बताई जा रही है, और तुम इन लोगों में शामिल ना हो जो इसमें शक करते हैं। ये इल्म आ जाने के बाद अब जो कोई इस मामले में तुमसे झगड़ा करे तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम उससे कहो आओ हम और तुम खुद भी आ जाएं, और अपने अपने बाल बच्चों को भी ले आएं, और खुदा से दुआ करें जो झूठा हो इस पर अल्लाह की लानत हो। इन्ना हाज़ा लहुल क़ससुल हक़, बेशक ये बिल्कुल सच्चे वाक़यात हैं। आपको लग रहा है ना कि सूरत आले इमरान में स्टोरीज़ हैं, कहानी वाला स्टाइल है, इसलिए बिल्कुल कहीं रुकने को दिल ही नहीं कर रहा। तो अल्लाह ताला कहते हैं ये सच्ची कहानी है, फिक्शन क्यों सुनते हो पढ़ते हो, झूठी कहानियों को छोड़ो, कुरान की सच्ची कहानियाँ सुनो और पढ़ो। हकीकत ये है कि अल्लाह के सिवा कोई खुदावंद नहीं, और वो अल्लाह ही की हस्ती है जिसकी ताकत सबसे बाला और जिसकी हिकमत निज़ामे आलम में कार फरमा है। बस अगर ये लोग इस शर्त पर मुकाबला में आने से मुँह मोड़ें तो इनका मुफसिद होना साफ खुल जाएगा, और अल्लाह तो मुफसिदों के हाल से वाकिफ़ है। अब आपके मेरे लिए दावत देने का एक नुस्खा, इस आयत का नंबर नोट करें। कभी भी किसी नॉन मुस्लिम को दीन की तरफ बुलाएं, ख़ास से पहले किताब, तो उसको इस आयत से शुरू करें कि जो कॉमन ग्राउंड है उस पर बात करें। अल्लाह के नबी ने यही आयत अपने खतूत में लिखी जो नॉन मुस्लिम बादशाहों की तरफ भेजे। कुल या अहलल किताबी तआलू इला कलिमतिन सवाइन बैनना व बैनकुम, कहो अहले किताब आओ एक ऐसी बात की तरफ जो हमारे और तुम्हारे दरमियान यकसा है। वो कौन सी बात है, आप बोल दें सारे मिलके, ला इलाहा इल्लल्लाह। हर मज़हब में बुनियादी चीज़ यही थी, और ये कि हम अल्लाह के सिवा किसी की बंदगी ना करें और इसके साथ शरीक ना ठहराएं, और हम में से कोई अल्लाह के सिवा किसी को अपना रब ना बना ले। इस दावत को कबूल करने से अगर वो मुंह मोड़ लें तो साफ कह दो कि गवाह रहो हम तो मुस्लिम। कौन मुस्लिम? नबी के पैरोकार। आज होते तो कहते हम, कोई नाम लें फिरकों के, हम फुलां फुलां फुलां। आप नोट करें, हर नबी के फॉलोअर्स मुस्लिम कहते हैं खुद को। हम तो मुस्लिम सिर्फ खुदा की बंदगी और इताअत करने वाले हैं। अहले किताब, तुम इब्राहिम के बारे में हमसे क्यों झगड़ा करते हो? तौरात और इंजील तो इब्राहिम के बाद नाजिल हुई, फिर क्या तुम इतनी बात भी नहीं समझते? तुम लोग जिन चीज़ों का इल्म रखते हो इनमें तो खूब बहसें कर चुके, अब इन मामलात में क्यों बहस करने चले हो जिनका तुम्हारे पास कुछ इल्म नहीं? अल्लाह जानता है, वान तुम ला तालमून, तुम नहीं जानते। दोनों ग्रोहों का ख्याल ये था कि इब्राहिम उनके ग्रोह या मसलक से थे। अल्लाह ताला क्या कहते हैं, नहीं, इब्राहिम फिरका वाराना नाम अपने साथ नहीं लगा सकते, क्योंकि इब्राहिम ना तो यहूदी थे ना ईसाई, बल्कि वो तो यकसू मुस्लिम थे, वो हरगिज़ मुशरिकों में से न थे। इब्राहिम से नस्बत रखने का सबसे ज़्यादा हक अगर किसी को पहुँचता है तो इन लोगों को पहुँचता है जिन्होंने इसकी पैरवी की, और अब ये नबी और इसके मानने वाले इस नस्बत के ज़्यादा हकदार हैं। अल्लाह सिर्फ इन्हीं का हामी और मददगार है जो ईमान रखते हैं। क्या पता चला कि एक अल्लाह पर नज़रें लगाकर इब्राहिम सबके पसंदीदा हो गए। इसके बाद आप कुछ साजिशें हैं, सिर्फ सुनते जाइए, बात आपको पूरी समझ खुद ब खुद आएगी। आज दुनिया के हालात देखिए और इन आयतों को पढ़िए। ईमान लाने वालों, अहले किताब में से एक गिरोह चाहता है किसी तरह तुम्हें राह रास्त से हटा दे, हालांकि दर हकीकत वो अपने सिवा किसी को गुमराही में नहीं डाल रहे, मगर इन्हें इसका शऊर नहीं। अहले किताब, क्यों अल्लाह की आयत का इनकार करते हो हालांकि तुम खुद इनका मुशाहिदा कर चुके हो? या अहलल किताब लिमा तलबिसून अलहक्क बिलबातिल, अहले किताब क्यों हक को बातिल का रंग चढ़ा कर शुबे वाला बनाते हो? क्यों जानते बूझते हक को छुपाते हो? अहले किताब में से गिरोह कहता है इस नबी के मानने वालों पर जो कुछ नाजिल हुआ इस पर सुबह ईमान लाओ और शाम को इसका इनकार करो। देखिए, ये एक साजिश थी दिखाने के लिए, मुसलमान होते थे एक दो दिन के बाद कहते थे अब इस्लाम छोड़ रहे हैं, और फिर बाहर जाके बातें करते, हम गए थे मज़ा ही नहीं आया, मुसलमान हुए इस्लाम में कोई खूबी नहीं थी। और ये साजिशें आज के भी दौर में पकड़ी गई, नाम के लिए लोग मुसलमान होते हैं फिर यूट्यूब पे फिल्में बनाते हैं एक्स मुस्लिम, और उनकी बातें फिर लोगों को दिखाते हैं। शाम को काफिर क्यों बनो? शाम को इससे इनकार कर दो, शायद इस तरकीब से ये लोग अपने ईमान से फिर जाएं। नीज ये लोग आपस में कहते हैं कि अपने मजहब वाले के सिवा किसी की बात ना मानो, यानी तासुब, हम अपने मसलक अपने फ़िरके के सिवा किसी की बात नहीं मानते, हम अपनी मस्जिद के सिवा किसी के बस नहीं जाते। वही अंदाज़ है। ए नबी से कह दो कि असल में हिदायत तो अल्लाह की हिदायत है, ये इसी की देन है कि किसी को वही कुछ दे दिया जाए जो तुमको दिया गया, या ये कि दूसरों को तुम्हारे रब के हजूर पेश करने के लिए तुम्हारे खिलाफ कभी हुज्जत मिल जाए। ए नबी से कहो कि फजलो शर्फ तो अल्लाह के हाथ में है, जिसे चाहे अता करे, वो वसीउल नज़र है, सब कुछ जानता है। उनको बड़ा दुख था कि अल्लाह के नबी को नबूवत क्यों मिली, हमारे ही ख़ानदान में रहती, कहा अल्लाह का फैसला है जिसको भी दे दे, तुम्हारी मीरास तो नहीं है दीन, अपनी रहमत के लिए जिसको चाहता है मखसूस कर लेता है, और इसका फजल बहुत बड़ा है। अहले किताब में कोई ऐसा भी है? अब देखिए अल्लाह की बात, जहाँ उनकी बुराइयों का जिक्र है वहाँ इनकी खूबियों का जिक्र भी आ रहा है। कहते हैं एक शख्स था, उसने किसी से उधार लिया और 1,000 दिनार थे, कहा कि गवाह कौन है? कहा अल्लाह को गवाह बनाता हूँ। कहा कब दोगे? फलां दिन दोगे। बीच में दरिया था, उसने कहा ठीक है ले लो। उस मुकर्रर मुद्दत पे वो पैसे लेकर आया, देखा तो कश्ती नहीं उसको मिली, कहने लगा मैंने शर्फियाँ तो वापस करनी थी कॉइन्स की सूरत में जो होती हैं, उसने एक दरख्त को लिया, उसका तना खाली करके उसमें वो थैली डाल के बंद की, अल्लाह से कहा कि मैंने तुझ पे ट्रस्ट करके को उससे कर्ज लिया था, तो मैं तेरे नाम पे इसको डालता, खुद ही उसको पहुँचा दे। उधर वो दरिया के किनारे पे दूसरा शख्स आया और देखने लगा कि वो कब आता है, कब आता है, ना आया। कहा अच्छा कोई काम पड़ गया होगा, चलो घर जा रहा हूँ तो मैं लकड़ी ले जाऊँ जलाने के लिए। अल्लाह की कुदरत है कि वही दरख्त उसके हाथ में आया, उसको जाके काटा तो उसमें वो छन छन करती अशरफियाँ निकल गईं। खुश हो गया, कहा अल्लाह की तरफ से मुझे मिल गईं। कुछ अरसे बाद दोबारा वो शख्स आया, कहा कि तुम्हें पैसे दो, उसने कहा मुझे तो मिल गए। इसका जिक्र है कि देखिए कुछ लोग इतने ट्रस्टवर्दी हैं कि बात करते हैं तो निभाते हैं। क्या अहले किताब में कोई एक ऐसा है, अगर तुम इनके एतमाद पर माल और दौलत का एक ढेर भी दे दो तो वो तुम्हें तुम्हारा माल अदा कर देगा, और किसी का हाल ये कि अगर तुम एक दिनार के मामले में भी इस पर भरोसा करो तो वो अदा ना करेगा, इल्ला ये कि तुम इनके सर पर सवार हो जाओ। यानी दोनों तरह के लोग हैं इनमें भी। इनकी इस अखलाकी हालत का सबब यह है कि वो कहते हैं कि उम्मीयों यानी गैर यहूदियों के मामले में हम पर कोई पकड़ नहीं, और ये बात महज झूठ घड़कर अल्लाह की तरफ मंसूब करते हैं, हालांकि इनको मालूम है कि अल्लाह ने ऐसी कोई बात नहीं फरमाई। आखिर क्यों इनसे बात पुरस न होगी? जो भी अपने अहद को पूरा करेगा और बुराई से बच कर रहेगा वो अल्लाह का महबूब बनेगा, क्योंकि परहेजगार लोग अल्लाह को पसंद हैं। तो हमने क्या बनना, फिर परहेजगार रहे वो लोग जो अल्लाह के अहद और अपनी कस्मों को थोड़ी कीमत पर बेच डालते हैं, तो इनके लिए आखरत में कोई हिस्सा नहीं। अल्लाह क़यामत के रोज़ ना इनसे बात करेगा, ना इनकी तरफ देखेगा और ना इनको पाक करेगा, तो वो आगे से क्या कहेंगे, नहीं करता तो ना करे, हु केयर्स। जिसको अल्लाह से मोहब्बत है वो तो इस बात पर कांप जाएगा कि मेरा रब मुझसे बात नहीं करता, तो हम खुद से पूछें क्या क़यामत के दिन हम अगर गए और अल्लाह हमसे बात ही ना करे कैसा लगेगा। वलहुम अज़ाबुन अलीम, और उनके लिए दर्दनाक अज़ाब है। इनमें से कुछ ऐसे लोग हैं जो किताब पढ़ते हुए इस तरह ज़ुबान को उलट फेर करते हैं कि तुम समझो कि वो जो कुछ पढ़ रहे हैं वो किताब की इबारत है, हालांकि वो किताब की इबारत नहीं होती। वो कहते हैं जो कुछ हम पढ़ रहे हैं वो अल्लाह की तरफ से, हालांकि वो अल्लाह की तरफ से नहीं होता। वो जानबूझकर झूठ बात अल्लाह की तरफ मंसूब करते हैं। ये उनकी ख़यानतों का जिक्र है जो उनके मजहबी रहनुमा दीन के नाम पर अपनी मर्ज़ी के फतवे देते थे। किसी इंसान का ये काम नहीं कि अल्लाह तो इसको किताब और हुक्म और नबूवत अता फरमाए और वो लोगों से कहे कि अल्लाह की बजाय तो मेरे बंदे बनो। यानी शख्सियत परस्ती, पर्सनैलिटी वर्शिप की दावत अंबिया ने नहीं दी, यानी उनको अपने पीछे नहीं लगाया बल्कि अल्लाह के पीछे दिया। वो तो यही कहेगा कि सच्चे रब्बानी बन जाओ, जैसा कि इस किताब की तालीम का तकाजा है जिसे तुम पढ़ते पढ़ाते हो। वो तुमसे हरगिज ना कहेगा कि फरिश्तों को या पैगंबरों को अपना रब बना लो। क्या ये मुमकिन है कि एक नबी तुम्हें कुफर का हुक्म दे जबकि तुम मुस्लिम हो चुके हो? रब्बानी कौन होता है? जो आपकी तरबियत करे, जो आपको रब से जोड़े, जो आपको वाकई करीब कर दे अल्लाह ताला के। ये चीज़ें जो है वाकई परखने की होती हैं, और एक दीनदार को परखने की ये भी एक पहचान है कि उसकी बात सुन के अल्लाह के करीब हो रही हूँ कि उसके ही करीब होती जा रही हूँ। ये ही सच्चे दीन का और बातिल अदियान का फ़र्क है। अल्लाह ताला हमें रब्बानी बना दे। याद करो अल्लाह ने पैगंबरों से अहद लिया। देखिए एक अहद अल्लाह ने हम सबसे लिया हुआ है जिसमें हमने अल्लाह को एक मानना है, वो हम सूरत अलराफ़ में पढ़ेंगे। इस आयत को नोट करें, बड़ी अहम आयत है। सारे नबियों की रूहों से अल्लाह ने अहद लिया था कि मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मानेंगे। कैसे? याद करो अल्लाह ने पैगंबरों से अहद लिया था कि आज हमने तुम्हें किताब व हिकमत और दानिश से नवाजा है, अगर कल कोई दूसरा रसूल तुम्हारे पास इसी तालीम की तस्दीक करता हुआ आ जाए जो तुम्हारे पास है तो तुमको इस पर ईमान लाना होगा, इसकी मदद करनी होगी। ये इरशाद फरमा कर अल्लाह ने पूछा क्या तुम इसका इकरार करते हो और इस पर मेरी तरफ से अहद की भारी जिम्मेदारी उठाते हो? उन्होंने कहा हाँ हम इकरार करते हैं। अल्लाह ने फरमाया अच्छा तो गवाह रहो, मैं भी तुम्हारे साथ गवाह हूँ, इसके बाद जो अपने अहद से फिर जाए वही फासिक है। ये आयत दलील है इस बात की कि आप नबी सल्लम पर ईमान लाएंगे। लोग कहते हैं ना अहले किताब क्यों मुसलमान हों, इसलिए हों कि यह आयत कहती है उनके नबियों ने यह बात हर एक को कही। यानी अगर यहूदों ने सारा अपने दीन पर अमल करे ना तो उनको नबी सल्लम को मानना पड़ेगा, यह आयत उसकी दलील है। अब क्या ये लोग अल्लाह की इताअत का तरीका यानी दीन अल्लाह को छोड़कर कोई और तरीका चाहते हैं? वलहु अस्लमा मन फिस समावाति वल अर्दी तौअन व करहन व इलैहि युरजऊन, जबकि आसमान और ज़मीन की सारी चीज़ें चाहे खुशी से चाहे ना खुशी से अल्लाह ही किताब फरमान और मुस्लिम है। یعنی جب زمین و آسمان اس کے آگے جھکتے ہیں تو تم اس کی طرف کیوں نہیں پلٹو گے اور اسی کی طرف سب کو پلٹنا ہے؟ اے نبی کہو ہم اللہ کو مانتے ہیں، اس تعلیم کو مانتے جو ہم پر نازل کی گئی، ان تعلیمات کو بھی مانتے ہیں جو ابراہیم، اسماعیل، اسحاق، یعقوب اور اولاد یعقوب پر نازل ہوئی تھی، اور ان ہدایت پر بھی ایمان رکھتے ہیں جو موسیٰ اور عیسیٰ اور دوسرے پیغمبروں کو ان کے رب کی طرف سے دی گئیں۔ سب کا ایک ہی دین تھا، ایک ہی کڑی کے سب مختلف سلسلے تھے، ہم ان کے درمیان فرق نہیں کرتے، ہم اللہ کے تابع فرمان اور مسلم ہیں۔ اس فرما برداری یعنی اسلام کے سوا جو شخص کوئی اور طریقہ اختیار کرنا چاہے اس کا وہ طریقہ ہرگز قبول نہ کیا جائے گا، اور آخرت میں وہ ناکام و نامراد رہے گا۔ یہ آیت اس بات کی دلیل ہے صرف اسلام قبول ہوگا قیامت کے دن۔ آج لوگ کہتے ہیں نا، کچھ لوگ آئیں گے حضرت عیسیٰ کے پیچھے چل کے جنت میں چلے جائیں گے، کوس کے یا آج کے دور کے لوگ اپنے لیڈروں کے پیچھے۔ اللہ کہتے ہیں اسلام کے سوا قبول نہیں کروں گا۔ دیکھیں نارویجین حکومت اپنا نوٹ قبول کرتی ہے کہ دوسروں کے بھی کر لیتی ہے؟ نقلی نوٹ کے قبول کرتا ہے؟ تو بس یہی بات ہے۔ اور اب آخری آیتیں پارے کی جو واقعی آپ کو مجھے بہت کچھ سوچنے پہ مجبور کرتی ہیں۔ یہ ہم بگڑے ہوئے مسلمانوں کی کہانی ہے۔ کیف یہد اللہ قوما کفروا بعد ایمانہم وشہدوا ان الرسول حق وجاہم البینات، کیسے ہو سکتا ہے کہ اللہ ان لوگوں کو ہدایت بخشے جنہوں نے نعمت ایمان پا لینے کے بعد پھر کفر اختیار کیا، حالانکہ وہ خود اس بات پر گواہی دے چکے ہیں کہ یہ رسول حق پر ہے اور ان کے پاس روشن نشانی آ چکی۔ یہ ہم لوگ ہیں، نبی ہمارا آ گیا، ہم نے مان لیا، محمد رسول اللہ کہتے ہیں، گواہیاں دیتے ہیں، لیکن پھر طور طریقے بدل لیتے ہیں۔ اللہ ظالموں کو تو ہدایت نہیں دیا کرتا، ان کے ظلم کا صحیح طریقہ یہی ہے کہ ان پر اللہ اور فرشتوں اور تمام انسانوں کی پھٹکار ہے، اسی حالت میں وہ ہمیشہ رہیں گے، نہ ان کی سزا میں کمی ہوگی نہ ان کو مہلت دی جائے گی، البتہ وہ لوگ بچ جائیں گے جو اس کے بعد توبہ کر کے اپنے طرز عمل کی اصلاح کریں۔ کتنا خوبصورت دین ہے، پچھلی زندگی میں جو گیا جانے دو، مٹی ڈالو، اگلی زندگی کی فکر کرو، اصلاح کرو، اللہ بخشنے والا اور رحم فرمانے والا ہے۔ مگر جن لوگوں نے ایمان لانے کے بعد کفر اختیار کیا، پھر اپنے کفر میں بڑھتے چلے گئے، ان کی توبہ قبول نہ کرے گا، ایسے لوگ تو پکے گمراہ ہیں۔ یقین رکھو جن لوگوں نے کفر اختیار کیا اور کفر ہی کی حالت میں جان دی، ان میں سے کوئی اگر اپنے آپ کو سزا سے بچانے کے لیے روئے زمین بھر کر بھی سونا فدیے میں دے، اس وقت تو دینا پڑے گا اور دینا چاہیں گے۔ ایئرپورٹ پہ پھنس جائیں تو لوگ کہتے ہیں چوڑیاں اتار دو، مجھے جانے دو۔ آج دنیا میں کھلا پھرتا ہے انسان، کل قیامت کا دن بڑا سخت دن ہوگا، کہا وہاں پیش کریں گے مگر قبول نہ کیا جائے گا۔ ایسے لوگوں کے لیے دردناک سزا تیار ہے اور وہ اپنا کوئی مددگار نہ پائیں گے۔ تو یہ تھا چوتھا پارا، اسلام کی محبت سے بھرا ہوا۔ ابھی تو صرف میں نے تو بہت انجوائے کیا ترجمہ پڑھتے ہوئے، لیکن یقین کریں یہ ہے اصل دین۔ دوسروں کی باتوں سے ہٹ کر اللہ کی طرف آئیں۔ اللہ تعالیٰ مجھے آپ کو توفیق دے۔